नागरिकको आवश्यकता गाँस बाँस र कपासका लागि रेडियो कार्यक्रम सुरक्षित आवास। नमस्कार, कार्यक्रम सुरक्षित आवासमा म पवन शर्माको हार्दिक स्वागत छ। ह्याबिटेट फर ह्युमिनिटी नेपाल र निस नेपालको सहकार्य, जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वय तथा सामुदायिक रेडियो खलङ्गाले यो कार्यक्रम उत्पादन गरेको हो। जाजरकोटबाट उत्पादन गरिएको कार्यक्रम सुरक्षित आवास हरेक आइतबार बेलुकी 36 बजेदेखि आधा घन्टा प्रसारण हुन्छ भने यसको पुनः प्रसारण सोमबार बिहान 7:30 बजे सुन्न सक्नुहुनेछ। कार्यक्रम सुरक्षित आवाज रेडियो खलङ्गा सहित जाजरकोटका सामुदायिक रेडियोहरूबाट पनि प्रसारण भइरहेको छ। रेडियो खलङ्गा जाजरकोट, रेडियो हाम्रो पाइला, रेडियो जाजरकोट, रेडियो पृथ्वी लगायत रेडियोको वेबसाइट अनि विभिन्न सामाजिक सञ्जालबाट पनि यो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षित आवाजमा हामी जाजरकोट भूकम्पपछि प्रभावित नागरिकको भोगाई, सिकाई, सावधानी र सकारात्मक सोच विकास गर्ने खालका सामग्री प्रस्तुत गर्छौँ। कार्यक्रम सुरक्षित आवास सम्बन्धी तपाईँका पनि केही प्रश्न जिज्ञासा भएमा फोन मार्फत टिपाउन सक्नुहुनेछ। त्यसका लागि 089-34-202 फोन गर्न सक्नुहुनेछ। आजको कार्यक्रम सुरक्षित आवासमा हामी नेपाल रेड क्रस सोसाइटी शाखा कार्यालय जाजरकोटले भूकम्पपछि जाजरकोटमा गरेका क्रियाकलाप र अबको योजना बारेमा छलफल गर्नेछौँ। त्यसका लागि हाम्रो स्टुडियोमा नेपाल रेड क्रस सोसाइटी जाजरकोटका सभापति हरिबहादुर बस्नेत हुनुहुन्छ। अब लागौँ हाम्रा सहकर्मी सरोज ओलीले गरेको कुराकानीतर्फ।
स्वागत छ सभापतिज्यू कार्यक्रम सुरक्षित आवासमा।
धन्यवाद।
मैले कार्यक्रमतर्फ नै लाग्न चाहेँ। अहिले नेपाल रेड क्रस सोसाइटी जाजरकोट शाखाले मानवीय सहायताका लागि के कस्तो काम गरिरहेको छ?
अहिले हामी यो पछिल्लो चरणमा, झन्डै 4 महिनापछिको पछिल्लो चरणमा चाहिँ हामी 4-5 महत्त्वपूर्ण कामहरू गर्न लागिरहेका छौँ अथवा हाम्रो गतिविधिहरू सुरु भइरहेको छ। जस्तो हामीले पहिला बाँडेको यो विशेष गरेर मल्टिप्रोपोज ग्यास भन्छ, प्रत्येक भूकम्प प्रभावित परिवारहरूलाई 15,000 दरले हामीले बाँडेका थियौँ। केही सङ्ख्यामा, सबै परिवारलाई त होइन, पहिला हामीले 1, 2, र 3 बाँडेका थियौँ। त्यसलाई अहिले हामी थपेर 4 बाँड्दैछौँ। लगभग आज भोलि नै त्यो बाँडेर सकिन्छ। वडाले लाभग्राही छनौट गरेर पठाएको छ 200 सङ्ख्यामा। उहाँहरूलाई उहाँहरूको खातामा, ब्याङ्क खातामा हामी 15,000 दरले नेपाल रेडका सोसाइटीको तर्फबाट त्यसमा सहयोग गर्दैछौँ भने, यो विशेष गरेर संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोषको सहयोगमा चाहिँ यो बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, कुसे गाउँपालिका र भेरी नगरपालिकाका 144 जटिल अवस्थाका गर्भवती महिलाहरूका निम्ति हामी 8,000 दरले उहाँहरूलाई नगद क्यास नै वितरण गर्न लागिरहेका छौँ। त्यसको तथ्याङ्क सम्बन्धित पालिकाको स्वास्थ्य शाखाबाट हामीले तथ्याङ्कहरू लगिरहेका छौँ र त्यो तथ्याङ्क प्राप्त हुने बित्तिकै, नावली प्राप्त हुने बित्तिकै हामी त्यो नगद पनि वितरण गर्छौँ। र त्यसपछि अहिले वडा नम्बर 1 र 3 विशेष गरेर भूकम्पबाट बढी प्रभावित 1 र 3 नम्बर भेरीका, 1 र 3 नम्बर वडाका 5 विद्यालयमा हामी चाहिँ यो विद्यार्थीहरूका निम्ति, भूकम्प प्रभावित बालबालिकाका निम्ति चाहिँ यो शैक्षिक सामग्री, खेलकुद सामग्री र मनोरञ्जनका सामग्रीहरू हामी वितरण गरिरहेका छौँ, गरिसकेका छौँ। र त्यस्तै हामीले वडा नम्बर 2 र 1 एकको कोलचौर र त्यसपछि आएर 2 डिङ्गामा भूकम्पका कारण चाहिँ बिग्रिएको खानेपानी आयोजना मर्मत गरिरहेका छौँ, 2 आयोजनाहरू। र त्यसपछि यो 7 जाजरकोट जिल्लाका 7 पालिकाका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरू, जिल्ला अस्पतालमा कार्यरत कर्मचारीहरूलाई गरेर 28 चाहिँ हामी 4 विपदमा महिला, गर्भवती, त्यसपछि सुत्केरी महिलाहरूको कसरी तिनीहरूलाई ह्यान्डल गर्ने, तिनीहरूलाई कसरी केयर गर्ने भन्ने विषयमा चाहिँ 4 तालिम सञ्चालन गरिरहेका छौँ। UNFPA सहयोगमा यो तालिम अहिले भइरहेको छ भने, अब सबभन्दा महत्त्वपूर्ण काम अहिले पहिलो किस्ता लगेका जाजरकोट जिल्लाका सबै लाभग्राहीहरूको चाहिँ जो फारमहरू छ, त्यो फारमहरू चाहिँ यो विपद प्राधिकरणको पोर्टलमा, विपद पोर्टलमा इन्ट्री गर्नुपर्ने अवस्था देखियो र त्यो इन्ट्री भएपछि मात्रै दोस्रो किस्ता लाभग्राहीहरूले पाउने भएको हुनाले भेरी नगरपालिका लगायत सबै 7 पालिकामा चाहिँ यो हामीलाई विपद प्राधिकरणबाट नै के आयो भने, यसमा रेडक्रसले अब पालिकाहरूबाट चाहिँ समयमा तथ्याङ्क नगएको र डाटा इन्ट्री नभएको कारणले यो दोस्रो किस्ता वितरणमा ढिलाइ भयो भन्ने गुनासो बढिसकेपछि नेपाल रेडक्रस सोसाइटीलाई चाहिँ राष्ट्रिय विपद प्राधिकरणले चाहिँ यो स्वयंसेवक परिचालन गरेर, जसरी हामी पहिला फार्म गर्दाखेरि पनि स्वयंसेवक परिचालन गरेका थियौँ। त्यस्तै गरेर अहिले पनि यो सातवटा पालिकामा 25 जना स्वयंसेवक हाम्रो कार्यरत हुनुहुन्छ। भेरी नगरपालिकामा त विगत 15 दिनदेखि नै काम गरिराख्नु भएको छ। त्यो भएर झन्डै 4,000 लाभग्राहीहरूको इन्ट्री भइसकेको छ भेरीमा भने। अन्य पालिकाहरूमा कसैको आजदेखि सुरु भएको छ, कसैको भोलिबाट सुरु हुँदैछ र त्यसपछि आएर शिवालय गाउँपालिकाले चाहिँ सुरु गरिसकेको भन्ने आछ। हामीले सबै पालिकामा 7 पालिकामा चाहिँ कहीँ 2 जना, कहीँ 3 जना, कहीँ 4 जना त्यो पालिकाको संख्या लाभग्राहीको संख्या अनुसार चाहिँ हामीले स्वयंसेवक परिचालन गरेर विशेष गरेर कम्प्युटरमा अलिकति पोख्त भएको डाटा इन्ट्री गर्न सक्ने त्यस्ता खालका स्वयंसेवकहरू छनौट गरेर 25 जना स्वयंसेवक परिचालन गरिने काम गरिरहेका छौँ।
अहिले तपाईँहरूले यो भूकम्प प्रभावित क्षेत्र समग्र भेरी त्यसै गरी नलगाड सबैभन्दा बढी क्षति भएको क्षेत्र पनि हो। यो भेरीमा तपाईँहरूले जुन अस्थायी आवास बनाउने काम सक्नुभयो, हालसम्म कतिवटा निर्माण गर्नुभयो अस्थायी आवास भेरीमा?
अब यो के भएको छ भने हाम्रो वडा नम्बर 1 250 हो, 3 चाहिँ 100 हो, गरेर 350 हो। त्यसमध्येमा लगभग हाम्रो 90% काम चाहिँ सम्पन्न भइसकेको छ। आजै पनि यो दोस्रो किस्ताको निम्ति भनेर त्यसको अनुगमनका निम्ति धेरै हाम्रो प्राविधिक कर्मचारी मित्रहरूले फाइलहरू तयार गरेर पेस गर्नु भएको छ र अब हामीले त्यसलाई पहिलो किस्ता लगाएको इन्ट्री सक्ने बित्तिकै हामी दोस्रो किस्ता दिन लागिरहेका छौँ। तर अब कतिपय मान्छेहरू अब भन्नुपर्दा हामीलाई पनि अप्ठ्यारो लाग्छ। हामीले पुष महिना मै खातामा पैसा हालिदिएको तर अहिले पनि 2-3 जना जतिले अस्थायी आवास बनाइदिनु भएको छैन। उहाँले न पैसा फिर्ता गर्नुहुन्छ न अस्थायी आवास
बनाउनुहुन्छ।
अब कारवाही चाहिँ त्यो यस्तो नै कारवाही गर्ने भन्ने होइन, हामीले अनुरोध चाहिँ गरिरहेका छौँ होइन होइन, बनिहाल्छ गएको बेला बनिहाल्छ, म 2-4 दिनमा बनाइहाल्छु चाहिँ भन्नुहुन्छ तर अब बनाइदिनु भएको छैन। हेर्दाखेरि यही सदरमुकाममै पनि हुनुहुन्छ, अब म यत्रो रेडियो कार्यक्रमबाट नाम लिन मैले मिल्दैन तर चाहिँ त्यस्तो कुराहरू 1-2 जनाबाट भेटिएको छ। नत्र सामान्यतया वडा नम्बर 3 चाहिँ 900 हाम्रो टहरा तयार भएको छ भने वडा नम्बर 1 250 245 तयार भइसकेको छ। 4-5 चाहिँ निर्माणको क्रममा छ, लगभग हामी चाहिँ अन्तिम अवस्थामा पुगेको अवस्था छ।
बनाउँदै गर्दाखेरि उनीहरूले अस्थायी आवास निर्माण नगर्दै गर्दाखेरि जुन निर्माण गरिसक्नु भएको छ लाभग्राहीहरूले, उहाँले पाउनुपर्ने जुन दोस्रो किस्ताको रकम छ त्यसमा केही असर पर्छ कि पर्दैन उहाँहरूले नबनाउँदाखेरि?
त्यो पर्दैन। त्यो किन पर्दैन भने हामी त यति बेला दोस्रो किस्ता पनि बाँडिसक्थ्यौँ बनाइसकेकोलाई, तर कुरो के भयो भने यो विपद पोर्टलमा इन्ट्री गर्नुपर्ने भएको कारणले मात्र अलिकति केही ढिलाइ भएको हो, होइन भने हामी यति बेला दोस्रो किस्ता हालिसक्ने पाछौँ। तर अप्ठ्यारो एउटा चाहिँ के छ भने अब भेरी नगरपालिकाले घरै भत्काउने भनेर भनेको छ होइन, तर अब हाम्रो कतिपय अस्थायी आवास बनाएको हाम्रो लाभग्राहीहरूले घर भत्काउनु भएको छैन। अब त्यसको निम्ति हामी पहिलो चरणमा के गर्छौँ भने जसले घर भत्का छ उहाँहरूको चाहिँ पहिलो चरणमा हालिदिन्छौँ हामी अनुगमन गरेर, अब लगभग यो हप्तामै हामी जान्छ त्यो पैसा होइन। तर अब जसले भत्काउनु भएको छैन अब त्यसपछि नबनाएको मान्छेको त अब जाने कुरै भएन। अब घर नभत्काएको हकमा चाहिँ हामी के गरिरहेछौँ भने एकचोटि पालिकासँग बसेर सरसल्लाह गर्छौँ, उहाँहरूले के भन्नुहुन्छ त्यही अनुसार हाम्रो निर्णय रहन्छ।
जुन अब अस्थायी आवासको कुरा गर्नुभयो, अस्थायी आवास तपाईँहरूले भेरी नगरपालिकाको 2 वडा होइन 1 र 3 चाहिँ बनाउनु भयो। अब यो भन्दा जुन भेरी पनि छ प्रभावित त भेरी नै भइहाल्यो, त्यसमा नलगाड नगरपालिका पनि थियो, भेरीलाई मात्र छान्नु पर्ने र भेरीमा मात्रै तपाईँहरूको यो कार्यक्रम लागू गर्ने कारण चाहिँ के?
अब कारण चाहिँ यो हाम्रो भन्दा पनि वास्तवमा हामीले जिल्ला विपद व्यवस्थापन समितिमा हामीले विपद व्यवस्थापनको समितिमै राख्यौँ। यो डुप्लिकेसन हुनु हुँदैन। जाजरकोटमा जति पनि पुनर्निर्माणको क्षेत्रमा काम गर्न आएका संस्थाहरू छन् अथवा यो अस्थायी आवास बनाउने अन्य गतिविधिहरू सञ्चालन गर्ने यिनीहरूको कार्यक्षेत्र तोकिदिँदा राम्रो होला भनेर हामीले नै सुझाव दिएका थियौँ त्यो विपदको समितिमा। त्यसपछि विपद व्यवस्थापन समितिले हामीलाई भेरी नगरपालिका चाहिँ ल तपाईँहरू अन्य सङ्घ संस्थाहरू नलगाडमा हुनुहुन्छ, कोही बारेकोटमा हुनुहुन्छ, तपाईँहरू चाहिँ भेरीमा जानुहोस्, अरू संस्थाहरू पनि छन् तर रेडक्रस चाहिँ भेरीमै जानुहोस् भनेर हामीलाई जिल्ला विपदले भेरी नगरपालिका तोकिदियो र भेरी नगरपालिकाको स्थानीय विपद व्यवस्थापन समितिले चाहिँ सबभन्दा बढी प्रभावित वडा भनेको 1 र 3 हो, 1 र 3 मा काम गर्नुस्, अन्य गतिविधिहरु चाहिँ अन्य वडाहरुमा गरे पनि हुन्छ, तर अस्थायी आवास निर्माणको काम चाहिँ भोलि पुनर्निर्माणको काम गर्नुपर्ने अवस्था आयो भने पनि तपाईहरुको चाहिँ कार्यक्षेत्र स्पेशियली 1 र 3 वडा जो बढी प्रभावित वडा हो, भूकम्पबाट बढी क्षति भएको वडा हो, त्यहाँ काम गर्नुस् भनेर चाहिँ हामीलाई तोकेको कारणले यो एउटा जिल्लामा आएका संघ संस्थाहरुलाई चाहिँ समान रूपले सबैको कार्यक्षेत्र डुप्लिकेसन पनि नहोस् र त्यसपछि कसैको नदोहोरियोस् र अन्यत्रको जनता पनि नछुटोस् र अब सबै के भनेपछि जो संस्था पनि बढी प्रभावित ठाउँमा जान खोज्ने अनि त्यसले गर्दाखेरि सबै एकै ठाउँ जाने काहीँ जाँदै नजाने अवस्था आउन सक्ने भएको हुनाले जिल्ला विपद व्यवस्थापन समिति स्थानीय विपद व्यवस्थापन समितिको कारणले चाहिँ हामी बढी मात्रामा हाम्रो गतिविधिहरू नेपाल रेडक्रस सोसाइटीको गतिविधिहरू 1 र 3 नम्बर वडामा चाहिँ सञ्चालन भएको हो।
अब यसो त एउटा योभन्दा अगाडि एउटा समाचार पनि आएको थियो नेपाल रेडक्रस सोसाइटीले अब जाकुटमा अब विपदको बेलादेखि लगेर पहिलेदेखि काम गर्दै आएको एउटा संस्था पनि भयो र एउटा समाचारमा मैले हेरेको पनि थिएँ रेडक्रस चाहिँ जुन संस्था थियो संस्थाको विषयमा चाहिँ वैधानिकता नभएको संस्था भन्ने पनि कुरा चलेको थियो समाचारमा हेर्न पाइयो। खासमा यसबारेमा थोरै जानकारी गराइदिनु।
एकदम राम्रो प्रश्न सोध्नुभयो। वास्तवमा रेडक्रसको इतिहास हामीले हेऱ्यौँ भने के देखिन्छ भने अहिले विश्वमै 191 देशमा राष्ट्रिय सोसाइटीहरू छन् र 191 देशमा यस्तो नेसनल सोसाइटीहरूले काम गरिरहेका छन्। अब त्यसमध्येको नेपाल रेडक्रस सोसाइटी पनि हो। यो 2020 साल भाद्र 19 गते स्थापना भयो। यो तदर्थ समितिको रूपमा स्थापना भएको थियो। पछि यसलाई चाहिँ 21 सालमा गएर उसले आइएफआरसी र आइसिआरसीले चाहिँ मान्यता प्रदान गरे र त्यसपछि हामी वैधानिक अन्यता अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाको रूपमा रह्यौँ र त्योभन्दा अगाडि नेपाल सरकारले त्यति बेलाको तत्कालीन सरकारले चाहिँ जेनेभा महासन्धिमा हस्ताक्षर गर्यो। जुनसुकै देशमा पनि रेडक्रस खोल्नको लागि त्यो देशको सरकारले जेनेभा महासन्धि भनेर भन्छ 1949 त्यो सन्धिमा हस्ताक्षर गरेर त्यसको नियमहरूमा मान्छु भन्ने प्रतिबद्धता जनाएपछि मात्र त्यो देशमा रेडक्रस खुल्छ। त्यसकारण नेपाल सरकारले त्यति बेलाको सरकारले चाहिँ जेनेभा महासन्धिमा हस्ताक्षर गर्यो। त्यसपछि आएर हामीले बिस्तारै वैधानिकता प्राप्त गर्दै गयौँ र अब राम्रैसँग रेडक्रस अब पञ्चायत कालमा पनि चल्यो, त्यसपछि बहुदल कालमा पनि चल्यो र अब विशेष गरेर पछिल्लो चरणमा गणतन्त्र आइसकेपछि र त्यसपछि यो 72 यो देश सङ्घीय प्रणालीमा गइसकेपछि अलिकति नेपाल रेडक्रसभित्र राजनैतिक हस्तक्षेप चाहिँ बढ्यो। बढिसकेपछि अब हाम्रो समस्या भनेको के भने नेपाल रेडक्रस सोसाइटी जेनेभा महासन्धि अनुसार सञ्चालित संस्था हो र अब धेरै जसो 110 देशमा चाहिँ रेडक्रस कानुन छ। रेडक्रस कानुन अनुसार उसको दर्ता प्रक्रिया, त्यसको गठन प्रक्रिया, सञ्चालन प्रक्रिया सबै भएको छ। तर नेपालमा चाहिँ अहिलेसम्म रेडक्रस कानुन बन्न सकेको छैन। हामी चाहिँ सामाजिक सङ्घ संस्था ऐन अनुसार चलिरहेका छौँ। अब कति बेला हामीलाई अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार चल्ने संस्था पनि भनिन्छ, कति बेला आफ्नो मन लाग्यो भने, मन परेन भने अथवा मन लाग्यो भने चाहिँ सामाजिक समाज कल्याण ऐनको दफाहरू लगाएर पनि काम गर्न खोजिन्छ। यो अलिकति विरोधाभासपूर्ण अवस्था छ। त्यही बिचमा 2076 सालमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समितिको हाम्रो निर्वाचन थियो। सबै प्रतिनिधिहरू हामी धरानमा उपस्थित भएर नयाँ महाधिवेशन गरेर नयाँ कार्य समिति चयनका साथ जाने भनिरहेको अवस्थामा रेडक्रसभित्रकै अलिकति राजनीतिक रूपमा चाहिँ यसलाई हस्तक्षेप गरेर तत्कालीन सरकारले चाहिँ यो अधिवेशन गर्न दिएन। भोलिपल्ट हाम्रो अधिवेशन थियो। अघिल्लो दिनको 4 जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चिठी आएर हाम्रो अधिवेशन रोकियो। त्यसपछि हामीले वैधानिक अधिवेशन गर्न पाएनौँ। त्यो कार्य समितिको म्याद सकियो, केन्द्रीय कार्य समितिको। त्यसपछि आएर तत्कालीन सरकारले एउटा तदर्थ समिति गठन गर्यो, पछि फेरि पुरानो कार्य समिति अदालत गयो, त्यसैलाई पुनर्बहाली गरिदियो, त्यसको पनि म्याद सकियो। त्यसपछि देशमा कोरोना आयो। कोरोना आइसकेपछि सभा सम्मेलनहरू गर्न दिइएन, नदिँदाखेरि हाम्रो अधिवेशन महाधिवेशन हुन पाएन। नपाएपछि वैधानिक दायित्व पुरा गर्ने सङ्गठन भनेको महाधिवेशन हो। महाधिवेशन हुन नपाएपछि एकपछि अर्को सरकारले चाहिँ तदर्थ समितिहरू गठन गर्ने, ती तदर्थ समितिहरू अदालतमा जाने, त्यसले गर्दाखेरि संस्था नवीकरण हुन सकेन। 76 सालदेखि नेपाल रेडक्रस सोसाइटी नवीकरण नभइरहेको अवस्था थियो, महाधिवेशन नभइरहेको अवस्था थियो। त्यस्तो अवस्थामा चाहिँ आइएफआरसीले के गरेको भन्दाखेरि हामीले अहिले पनि हाम्रो केही समय अगाडि चाहिँ दुईटा समिति थियो, दुईटा तदर्थ समितिहरू, उसले म वैधानिक हो भन्ने, उसले म वैधानिक भन्ने अदालतमा मुद्दा परेको अवस्था र अदालतले पनि समयमा त्यो छिनुफानु नगरिदिएकै अवस्थामा चाहिँ नेपाल सरकारले गत वर्ष यही 80 साल श्रावणको असार महिनामा नेपाल रेडक्रसलाई चिठी लेखेर अब तपाईँहरूले यसरी नयाँ कार्य समितिको चुनाव गर्नुहोस् भनेर भन्यो र त्यसपछि साउन 1 र 2 गते 80 साल श्रावण 1 र 2 गते नयाँ केन्द्रीय कार्य समितिको निर्वाचन भयो। भइसकेपछि अहिले हामी प्राध्यापक सुदर्शन प्रसाद नेपालको नेतृत्वमा रहेको कार्य समिति छ, तर त्यो कार्य समितिलाई पनि पटक पटक तदर्थ समिति पहिला गठन गरेको तदर्थ समितिले अझै मेरो म्याद सकिएको छैन हामी नै हौ भन्ने खालको विभिन्न व्यवधानहरू आइरहेकै अवस्थामा चाहिँ त्यस्तो अवस्थामा आइएफआरसीले चाहिँ हामी दुइटै समितिसँग काम गर्न सक्दिनौँ अहिले तपाईँहरूसँग भनेर चाहिँ भनेको अवस्था थियो र पछिल्लो चरणमा प्राध्यापक सुदर्शन प्रसाद नेपालको अध्यक्षतामा रहेको समितिले चाहिँ जिल्ला प्रशासन कार्यालयमा नवीकरण गराउने काम गर्यो, सम्पूर्ण नेपाल सरकारलाई तिर्नुपर्ने करहरू तिर्ने कामहरू गर्यो र त्यसपछि आएर अहिले हामी वैधानिक रूपमा रहेको संस्था हो। भए पनि के भन्छ त भन्दाखेरि अब राजनीतिक रूपमा अर्को पक्ष चाहिँ यो वैधानिक होइन भनेर ठाउँ ठाउँ उजुरहरू हाल्ने होइन, त्यसपछि यो संस्थालाई यो समितिलाई काम गर्न नदिने व्यवधानहरू खडा गर्ने काम चाहिँ भइरहेकै अवस्थामा त्यस्तो खालको अलिकति केही सत्य केही बहुसङ्ख्यक असत्य भएको समाचार चाहिँ आएको हो। तर अहिले मौजुदा रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला प्रशासन कार्यालयमा नवीकरण भएको एउटा वैधानिक संस्था हो, यसको भर्खरै हाम्रो केन्द्रीय अध्यक्ष महामन्त्रीज्यूले चाहिँ रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घको सम्मेलनमा पनि उहाँले भाग लिन जानुभयो, त्यहाँ गएर विधिवत मतदान गरेर आउनु भएको छ, विभिन्न सभा सम्मेलनहरूमा भाग लिइराख्नु भएको छ र अब त्यसपछि आएर नेपाल सरकारले पनि नवीकरण यही समितिको नाममा नवीकरण गरिसकेपछि अहिले चाहिँ हामी वैधानिक छौँ भनिरहेका छौँ। तर पनि कतिपय मान्छेहरू चाहिँ होइन यसरी हुन सक्दैन हामी नै तदर समिति नै वैधानिक हो भनेर व्यवधानहरू खडा गरिरहेको अवस्था चाहिँ छ। तर वास्तवमा यो हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने संस्था नवीकरण भइसकेपछि अब संस्थाले एउटा वैधानिक बाटो समातिसकेपछि र अन्तर्राष्ट्रिय सम्मेलन समेतमा आइएफआरसीको अन्तर्राष्ट्रिय सम्मेलनमा समेत भाग लिइसकेपछि प्राध्यापक सुदर्शन प्रसाद नेपालको नेतृत्वको यो समिति नै वैधानिक समिति हो। र फेरि अब के हुन्छ भन्दाखेरि सामान्यतया रेडक्रस विघटन हुने दुईवटा अवस्था रहन्छ, एउटा सरकारले चाहिँ जेनेभा महासन्धिबाट हस्ताक्षर फिर्ता लिनुपर्छ त्यो भयो भने रेडक्रस रहँदैन, अर्को चाहिँ के हो त भन्दाखेरि रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घको जनरल एसेम्ब्लीले नै कारवाही गरेको हुनुपर्छ, त्यस्तो अवस्थामा मात्र विघटन हुने अवस्था चाहिँ आउँछ, होइन भने अहिलेसम्म त्यो एसेम्ब्लीले पनि कारवाही गरेको छैन नेपाल रेडक्रस सोसाइटीलाई, भर्खरै मात्र त्यो एसेम्ब्लीमा भाग लिएर हाम्रो अध्यक्ष महामन्त्री आउनुभएको छ, त्यसपछि आएर नेपाल सरकारले पनि जेनेभा महासन्धिबाट हस्ताक्षर फिर्ता नलगेको कारणले यो मौजुदा समिति नै वैधानिक समिति हो। तर वास्तवमा यो रेडक्रसको भन्दा पनि रेडक्रसमा कार्यरत व्यक्तिहरूको केही टकराव, राजनीतिक हस्तक्षेप, यी विभिन्न कारणले चाहिँ वास्तवमा यो संस्थालाई बदनाम गराउन चाहिँ खोजिएको हो।
जुन अब हामी फेरि भूकम्पकै कुरा गरौँ, अहिले रेडक्रसले जाजरकोटमा अस्थायी आवासको मात्र काम गरिरहेको छ, उसो त 4 महिना बितिसकेको छ भूकम्प गएको, अहिले पनि अस्थायी आवासमै अट्किरहेको अवस्था छ। यो अस्थायी आवास निर्माण सँगसँगै रेडक्रसले स्थायी आवासमा पनि केही काम गर्छ कि या त अस्थायी आवासमा नै सीमित हुन्छ?
अब यस्तो छ, यो भूकम्प प्रति कार्यका लागि चाहिँ विपदमा नेपाल रेडक्रस सोसाइटीलाई सहयोग गर्ने भनेको रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसी हो, उसले बजेटको आह्वान गर्छ आफ्नो विभिन्न देशमा रहेका राष्ट्रिय सोसाइटीहरूलाई, राष्ट्रिय सोसाइटीहरूले नेपाल रेडक्रसलाई सहयोग गर्छन् र त्यो बजेटबाट हामी जिल्लामा अथवा प्रभावित क्षेत्रमा काम गर्छौँ। अब त्यसका निम्ति के भएको छ त भन्दाखेरि अहिले हाम्रो पहिलो चरणको रिलिफ यो खालि अलिकति प्रतिकार गर्ने कुरा चाहिँ लगभग सकिएको छ, मार्चभित्र हामी सक्दैछौँ, त्यसपछि मार्च पछि अप्रिल जब सुरु हुन्छ हामी रिकभरी अब पुनर्निर्माण भन्छ कि अब पुनर्लाभ के भन्छ होइन रिकभरीको फेजमा हामी जाँदैछौँ त्यसमा होइन। अब त्यसका निम्ति चाहिँ पैसा पनि अन्तर्राष्ट्रिय रूपमा आह्वान भइरहेको छ जुट्दैछ र त्यसपछि आएर हामी हाम्रो चाहना चाहिँ के हो भन्दाखेरि यो पहिला पनि 72 भूकम्पमा नेपाल रेडक्रस सोसाइटीले त्यति बेलाको प्रभावित 14 जिल्लामा 8,000 घर पुनर्निर्माण गरेको थियो, विभिन्न योजनाहरू, खानेपानी, विद्यालय भवन, स्वास्थ्य संस्थाहरूको निर्माण गरेको थियो। त्यो भएर अहिले पनि हामीले अस्ति भर्खरै हाम्रो सुर्खेतमा एउटा यो कार्यक्रमको रिभ्यू र भविष्यको योजना भन्ने सम्बन्धमा हामीले यहाँ थकालीमा पनि गरेका थियौँ र त्यसपछि आएर सुर्खेतमा पनि अहिले हामीले सकेर आयौँ त्यो गोष्ठी। त्यो गोष्ठीले पनि अब हामी रिकभरीमा जाँदाखेरि चाहिँ विशेष गरेर जीविकोपार्जनको क्षेत्र, अब विशेष गरेर यो भूकम्पबाट चाहिँ मान्छेहरूलाई अप्ठ्यारो भएको छ, बर्खा अगाडि नै खाद्यको समस्याहरू आउन सक्छ, बर्खामा बाढी पहिरो नै आउन सक्छ, त्यसका निम्ति चाहिँ केही योजनाहरू हामीले निर्माण गरेका छौँ, त्यतातिर काम गर्छौँ, खानेपानीका योजनाहरू हामी सञ्चालन गर्छौँ र त्यसपछि विद्यालयमा सहयोग गर्ने, समुदायलाई सहयोग गर्ने अब विभिन्न प्रकारका तालिमहरू, सिकर्मी, डकर्मी, मौरी पालन जस्ता तालिमहरू दिने अब यो जीविकोपार्जनलाई पनि लग्छौँ भने हाम्रो माग हामीले जिल्ला शाखाले पनि आइएफआरसी समक्ष राख्यो के हो भने हामीले पनि जाजरकोट जिल्लामा कम्तीमा 350 हामीले अस्थायी आवास बनायौँ भने त्यसको आधा भए पनि 150 भए पनि चाहिँ पुनर्निर्माण हामीले गर्नुपर्छ, रेडक्रसलाई बरु कुनै क्षेत्र कुनै ठाउँ छुट्याइदियोस् होइन र त्यसमा हामीले निर्माण गर्नुपर्छ भन्ने कुरा भएको छ। त्यसमा अब जिल्ला शाखा पनि स्वयं हाम्रो भवन पनि एकदमै चर्केको अवस्था भएको हुनाले जिल्ला शाखाको भवन पनि बन्नुपर्छ र जनताको आवास पनि पुनर्निर्माण हामीले काम गर्नुपर्छ भन्ने कुरा भइरहेछ, त्यसमा छलफल चलिरहेको छ हाम्रो माथि। र त्यसपछि आएर सबभन्दा चाहिँ अब अहिले नेपाल सरकारले चाहिँ पुनर्निर्माणको निम्ति जुन कार्यविधि बनाउनु पर्ने हो त्यो कार्यविधि नआएको कारणले पनि हामीहरूभित्र अलमल रहेको छ। अब त्यसमा कसैले 5 लाख रुपियाँ भनिरहेछन्, कसैले 7 लाख रुपियाँ पनि भन्छन् होइन, तर वास्तविक कति रुपियाँ दिने हो, कसरी दिने हो, अब कस कसको सहयोग हुने हो, नेपाल सरकारले त्यो कार्यविधि ल्याएको भए हामीलाई पनि पुनर्निर्माणमा चाहिँ जान सजिलो हुन्थ्यो। तर अब हामी जिल्ला शाखाको र हामी यहाँ स्वयंसेवक अहिलेसम्म फिल्डमा काम गर्दा वडाध्यक्षज्यूहरू त्यसपछि लाभग्राहीहरू हामीले अस्थायी आवास निर्माणमा जुन खालको एकदम छिटो कार्य सम्पन्न गऱ्यौँ, गुणस्तरीय कामहरू गऱ्यौँ, त्यसले गर्दा चाहिँ समुदायको चाहिँ धेरै यसोको माग के छ भने पुनर्निर्माणमा पनि रेडक्रस अगाडि आओस्, आफ्नो भवन चाहिँ रेडक्रसले बनाइदियोस् भन्ने चाहिँ धेरै लाभग्राहीहरूको चाहना भएको मैले पाएको छु।
जुन अघि पनि हजुरले कुरा गर्नुभयो, क्यासको कुरा गर्नुभयो, 4 नम्बरमा पनि क्यास वितरण गर्ने भन्ने कुरा, लाभग्राही काम गर्ने काम भइरहेछ भन्नुभयो, खासमा त्यो कस्तो कस्तो व्यक्तिलाई दिने हो त्यसबारेमा अलि थोरै जानकारी दिनु न।
अब हामीले चाहिँ वास्तवमा यो मल्टिपर्पोज क्यास भनेर भन्छ, सबैले सबै प्रकारको राहतहरू, कसैले खाद्यान्न, कसैले अब लत्ता कपडाहरू, त्रिपालहरू विभिन्न बाँड्ने कामहरू चाहिँ भयो यो। तर अब कतिपयको अवस्था के हुनसक्छ भने उनीहरूको वास्तविक समस्या के हो, अब जस्तो कसैलाई घर भत्काउने नै समस्या पनि हुनसक्छ, कसैलाई शौचालयको समस्या हुनसक्छ, कसैलाई चाहिँ औषधि गर्ने, औषधि खाने पैसा पनि नहुनसक्छ, कसैलाई खाद्यान्न किन्ने समस्या हुनसक्छ भनेर त्यस्ता खालका परिवारहरूलाई भनेर हामीले 1, 2, 3 नम्बर वडा र 4 नम्बर गरेर 1923 परिवारलाई हामीले त्यो मल्टिपर्पोज ग्यास चाहिँ वितरण गऱ्यौँ। र अब यसको चाहिँ खास हाम्रो क्राइटेरिया के थियो त भन्दाखेरि एकल महिलाहरू, त्यसपछि वृद्ध वृद्धाहरू भएको, घर चाहिँ अनिवार्य भत्केको होइन, अनि त्यसपछि आएर अपाङ्ग भएको, गर्भवती सुत्केरीहरू भएको त्यस्तो परिवारहरूको छनौट गर्ने र त्यसपछि आएर आर्थिक रूपले पनि विपन्न हुनु पर्यो त्यस्तो परिवारहरू छनौट गर्ने र त्यस्तो परिवारलाई दिने, जो जिल्लामै बसिरहेको परिवारहरू हुनु पर्यो समस्यासँग जुधिरहेका भन्ने चाहिँ हाम्रो चाहना थियो। तर अब हाम्रो छनौट प्रक्रिया के भयो त भन्दाखेरि अहिलेको अवस्थामा चाहे त्यो अस्थायी आवास निर्माण गर्ने कुरा होस्, चाहे मल्टिपर्पोज ग्यास वितरण गर्ने कुरा होस्, यसमा चाहिँ वडाले नै सिफारिस गर्ने भन्ने जुन नियम छ, जस्तो वडाले सिफारिस गर्छ त्यसलाई चाहिँ फेरि पालिकाले त्यसलाई प्रमाणित गर्यो भने अनि बल्ल हामीले दिने हो, हामीले डाइरेक्ट त्यो लाभग्राही छान्न चाहिँ पाउँदैनौँ। हामीले क्राइटेरिया चाहिँ तोकिदिन्छौँ, यो खालकोलाई चाहिँ छनौट गरिदिनुहोस् भनेर हामी उहाँहरू अनुरोध गर्छौँ। तर कतिपय ठाउँमा मलाई म त्यो दिने ठाउँकै चेकमा सही गर्दाखेरि पनि चित्त दुख्यो के भने वडाले छनौट गर्दाखेरि चाहिँ अलिकति त्यहाँ आफ्नो नजिकको मान्छेहरू, त्यसपछि आएर रोजगार गरिरहेका मान्छेहरू होइन, एउटै यहाँ यहाँ नबसेर नेपालगञ्ज काठमाडौँ बसिरहेका मान्छेहरू होइन त्यस्तोलाई पनि छनौट गरिदिनु भएको छ। अब ओडाले छनौट गरिसकेको कुरालाई हामीले नै भन्न सक्दिनौँ, कटाउन सक्दिनौँ। अब
त्यो अवस्थामा त कतिपय अवस्थामा त आफूले पनि आवाज त उठाउन
सक्छन्। अब हामीले के भयो भने तीन नम्बर एक नम्बरमा त्यस्तो धेरै भएको छैन, सबै अब त्यहीँको स्थानीय बासिन्दाहरू हुनुहुन्छ, त्यहीँको हुनुहुन्छ। एक नम्बर वडामा चाहिँ छनौट प्रक्रिया एकदम राम्रो छ, अरू संस्थाहरू पनि छन् अनि त्यसले गर्दा अरू संस्थाहरूले पनि दिइराख्या हुनाले त्यति धेरै समस्याहरू आएन। समस्या चाहिँ दुईमा बढी देखियो, किनभने अब त्यहाँ लाभग्राहीको सङ्ख्या पनि धेरै छ तर हामीले दिने रकम कम भयो, त्यसले गर्दाखेरि त्यो कुरामा अलिकति समस्या आयो कति। र अब तिन नम्बरमा पनि त्यति समस्या आएन, सबैले पाउनु भएको छ। त्यसपछि आएर अरू वडाबाट हामीले पहिलो प्राथमिकता चाहिँ वडाबाट लिएकोहरूलाई दिउँ, र अब यहाँ नबस्ने त्यसपछि आएर अस्थायी आवासै नबनाएकाहरूलाई हामीले आफैले पनि यो सिफारिस नगरिदिनु भनेपछि वडा अध्यक्षजी कन्भिन्स हुनुभयो, त्यो कुराहरू भेटियो। तर अब चारमा पनि हामीले चाहिँ भनेको त्यहाँको वडा अध्यक्षज्यू सबैलाई, त्यहाँको राजनीतिक दल स्थानीय विपद समितिहरूलाई चाहिँ भनेको यस्तो खालको मान्छे छनौट गरिदिनुहोस् होइन, जसले गर्दा भोलि तपाईँहरू पनि विवाद नआउने, दिने संस्था पनि विवाद नआउने भन्ने कुरा हो। तर अब गर्दा गर्दै पनि के हुँदो रहेछ त भन्दाखेरि उहाँहरूको पनि बाध्यात्मक अवस्था चाहिँ होला। अब धेरै मान्छेहरूले भन्ने, आफ्नो मान्छेहरूले भन्ने होइन, राजनीतिक रूपले चाहिँ अलिकति त्यो खालको प्रभाव परिहाल्ने चाहिँ देखिँदो रहेछ। अब त्यस्तो धेरै सङ्ख्यामा त छैन तर 8-10% चाहिँ मैले भेटाएँ, त्यस्तो नदिनुपर्ने मान्छेहरू पनि वास्तवमा पर्नु भएको छ होइन। अब त्यो हामीले काट्न चाहिँ नमिल्ने, वडाले सिफारिस गरिसक्यो, अहिलेको स्थानीय सरकार अब ऐन नियम कानुनले पनि अब सरकारले सिफारिस गरेकोलाई हामी संस्थाले काट्न पनि नमिल्ने, तर अब हामीले सकेसम्म यसलाई चाहिँ कम गर्दै लग्ने भन्ने चाहिँ उहाँहरूसँग अनुरोध चाहिँ गरेकै हो।
हस्, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, अन्त्यमा के भन्न चाहनुहुन्छ?
अन्त्यमा चाहिँ म के भन्छु भने वास्तवमा अब हामी भूकम्पबाट अत्यन्त प्रभावित भयौँ र अब यो अहिले किस्ता वितरणमा अलिकति ढिलाइ भइरहेको छ, दोस्रो किस्ता वास्तवमा हामीले वितरण गर्नुपर्छ समयमै, त्यो भयो भने राम्रो होला होइन। अब यसका निम्ति सबै स्थानीय पालिकाहरूले पहिलो किस्ता लगेका लाभग्राहीहरूको चाहिँ विपद पोर्टलमा समयमै इन्ट्री गरिदिनु पर्यो र दोस्रो किस्ताको निम्ति माग पनि गर्नु पर्यो, जिल्ला विपद व्यवस्थापन समितिको खातामा जिल्ला प्रशासनमा पैसा आएर पनि बसिरहेको छ। अब स्थानीय पालिकाहरू बढी जागरुक भएर जनताको समस्यालाई चाहिँ हेर्नुपर्छ भन्ने मलाई लाग्छ। र अब जहाँसम्म अहिलेसम्म पनि कतिपयहरूले गराउनु भएको छैन, लाभग्राही चाहिँ कायम हुनुभएको छ तर अस्थायी आवास पनि बनाइदिनु भएको छैन, चाहे हाम्रो मात्र होइन वडाबाट लिएको अन्य संस्थाबाट लिएको पनि नबनाएको मैले चाहिँ धेरै भेटाएको छु। अब त्यस्तो पनि गरिदिनु हुँदैन हामीले होइन, वास्तवमा राज्यको पैसा त्यसरी लिएर अस्थायी आवास चाहिँ नबनाएर बसिदिनु पनि हुँदैन, होइन भने त्यो पैसाहरू फिर्ता गरिदिँदा राम्रो। र अर्को कुरा, अब नेपाल सरकारले यो पुनर्निर्माण सम्बन्धी पनि कार्यविधि समयमै ल्यायो भने अन्य सङ्घ संस्थाहरूलाई पनि आफ्नो योजनाहरू बनाउन दात्री निकायसँग बजेट माग गर्न चाहिँ सजिलो हुन्थ्यो। र अब अहिलेसम्म हामीले जुन कार्यहरू गरिरहेका छौँ, हामी अब यो रिकभरीको फेजमा पनि आफ्नो कार्यक्रमलाई निरन्तरता दिन चाहन्छौँ। र अब यहाँहरूले हाम्रो नेपाल रेडक्रस सोसाइटीले जाजरकोटले गरिरहेका गतिविधिहरूको बारेमा सबैलाई जानकारी दिने अवसर दिनुभयो, यसका निम्ति म रेडियो परिवारलाई चाहिँ यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
हस् सर, महत्त्वपूर्ण समयका लागि पुनः यहाँलाई धेरै धेरै धन्यवाद।
यो कुराकानीसँगै कार्यक्रम सुरक्षित आवासको समय आजलाई सकिएको छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न र कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल ठेगाना radiokhalangajkt@gmail.com र फोन नम्बर 0894320202 फोन गरेर आफ्नो विचार पनि टिपाउन सक्नुहुन्छ। हवस् त, कार्यक्रम सुरक्षित आवासमा अर्को हप्ता फेरि भेटौँला। आजको अङ्कबाट म पवन शर्मा पनि बिदा हुन्छु। नमस्कार।